यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विभिन्न आठ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गर्ने मन्त्री परिषद बैठकको निर्णय। परिवर्तनका पक्षमा खुलेर बोल्न र लेख्न बुद्धिजीवीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। र अत्याधिक गर्मीका कारण हज यात्राका क्रममा यस वर्ष मक्कामा 98 भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयद्वारा जानकारी। अब समाचार विस्तारमा। सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले राजदूतहरू नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीका अनुसार भारतका लागि पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्व सचिव चन्द्र घिमिरे, बेलायतका लागि डाक्टर विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रंजितकार, मलेसियाका लागि नेत्र प्रसाद तिमेलसेना र साउदी अरबका लागि अबू सुफियान खान मुसलमानलाई राजदूत नियुक्तिका लागि सिफारिश गरिएको हो। मन्त्री परिषद बैठकले विभिन्न व्यक्तिलाई अवैधानिक वाणिज्य दूत पदमा नियुक्त गरेको छ। बैठकले अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कार्यक्षेत्र रहने गरी संजीव कुमार शर्मा र अस्ट्रेलियाको भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन गौलीलाई अवैतनिक वाणिज्य दूत पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले विश्व ब्याङ्कबाट उपलब्ध हुने 80 मिलियन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको कानून मन्त्री गिरीले बताउनुभयो। स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका कारण क्षति भएका पूर्वाधार पुननिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप 8.1 मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि बैठकले निर्णय गरेको छ। त्यसै गरी राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डाक्टर राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरिएको छ। प्रतिलिपि अधिकार सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ। त्यसै गरी मन्त्री परिषद बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा डाक्टर रामप्रसाद धिताल र सदस्यहरूमा मधुसूदन अधिकारी र झमक प्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्च स्तरीय छलफल गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा प्रधानमन्त्री दाहालले ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे सरकारवालासँग छलफल गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङका अनुसार छलफलमा प्रधानमन्त्रीले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकामा जोड़ दिनुहुँदै पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारी निकायले समन्वयकारी रूपमा समाधान खोज्नु पर्ने बताउनु भएको छ। राष्ट्रिय गौरवका दुवै परियोजना निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले वहाँले निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको परिस्थितिमा ती विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। बानेश्वर स्थित संसद भवनमा हिजो बसेको दलको बैठकमा बजेट पारित नहुन्जेल सबै सांसद अनिवार्य उपस्थित भई शुरूदेखि अन्तिमसम्म बसेर छलफलमा भाग लिने निर्णय गरेको हो। संसदको दुवै सदनमा हाल आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल चलिरहेको छ। आगामी आर्थिक वर्षका लागि विभिन्न जिल्लामा छुट्याइएको बजेटका विषयमा पनि सांसदहरूले धारणा राख्नुभयो को पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो। सांसदहरूले बजेट निर्माण पद्धति ठिक भयो भएन भनी समीक्षा गर्नुपर्ने भनी नेतृत्वको ध्यान आकर्षण गराएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धिजीवीहरूले परिवर्तनका पक्षमा खुलेर बोल्न डटेर लेख्न आग्रह गर्नुभएको छ। नेपाल बुद्धिजीवी संगठन छैटौं राष्ट्रिय सम्मेलनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको निर्णायक भूमिका हुने भएकाले परिवर्तनको पक्षमा बोल्न कुनै अप्ठ्यारो नमान्न आग्रह गर्नुभयो। उप प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको उद्देश्यमा र गन्तव्यमा आफूहरू स्पष्ट रहेको बताउनु भएको छ। पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश जारी गर्दै वहाँले पार्टीको वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर पार्टी स्थापनाको उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संसदको चालू अधिवेशनबाटै संघीय निजामती सेवा ऐन पारित हुने बताउनु भएको छ। मन्त्रालयको नेतृत्व लिएपछि भए गरेका मुख्य उपलब्धिबारे जानकारी दिन हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले निजामती सेवा विधेयकलाई समृद्ध बनाउन राजनैतिक दल र कर्मचारी तहमा छलफल भइरहेकोले सबैको सहमतिमा चाँडै ऐन पारित हुने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सांस्कृतिक रूपान्तरण संविधान र कानूनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्नका निमित्त चलचित्र क्षेत्र प्रभावकारी माध्यम भएको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा हिजो राष्ट्रिय बाल चलचित्र महोत्सव 2081 उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले चलचित्र क्षेत्र सूचना र संचारका लागि अत्यन्तै सशक्त र प्रभावकारी माध्यम भएको बताउनुभयो। नेपाल पत्रकार महासंघले आगामी असार 22 गते मतदान गर्ने गरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले हिजो निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। निर्वाचन कार्यतालिका अनुसार यही असार 22 गते बिहान 9 देखि साँझ 5 बजेसम्म मतदानका लागि समय तय गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कोशी राजमार्ग अन्तर्गत खाँदबारी नुम सड़क खण्डमा बाढ़ी पहिरोले पक्की पुल बगाउँदा 7 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। खाँदबारी थाम सेर्कु अन्तर्गत ठूलो ढुङ्गा अरूण थान खण्डमा सड़कको सब बेस बगाउँदा 1 करोड़ रूपियाँ बराबरको क्षति भएको हो। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुगलिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सड़क खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका 29 सिमल तालमा पहिरो खस्दा गएराती 10:30 बजेदेखि सड़क दुईतर्फी अवरूद्ध भएको थियो। पहिरो पन्छाएसँगै अवरूद्ध सड़क आज बिहान 5:30 बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको हो। सड़क अवरूद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको मक्कामा हज यात्राका लागि गएका 98 भारतीय तीर्थालुको अत्याधिक गर्मीका कारण मृत्यु भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यो वर्षको हज यात्राका लागि 1,75,000 भारतीय तीर्थालुहरू मक्का पुगेका थिए। यस वर्षको हज यात्राका क्रममा अत्याधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाएका छन्। मक्कामा हाल तापक्रम 42 डिग्री नाघेको छ। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी लुम्बिनी कोशी र मधेश प्रदेशका केही तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विभिन्न आठ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गर्ने मन्त्री परिषद बैठकको निर्णय। परिवर्तनका पक्षमा खुलेर बोल्न र लेख्न बुद्धिजीवीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। र अत्याधिक गर्मीका कारण हज यात्राका क्रममा यस वर्ष मक्कामा 98 भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयद्वारा जानकारी। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।